नमस्कार, यो हो उज्यालो रेडियो नेटवर्क सीधा कुरा प्रश्न विचार काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेर्दै गरेका गाउँघर, फेर्दै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। यस वर्षको मनसून शुरू भइसकेको छ। अब केही दिनमै देशभर पानी पर्ने मौसमविदको भनाई छ। पानी पर्न थालेपछि धान रोपाई शुरू हुन्छ। केही ठाउँमा त रोपाई शुरू पनि भइसकेको छ। मनसून शुरू भएपछि तरकारी र फलफूल बालीलाई भने विशेष ध्यान दिनुपर्ने हुन्छ। आजको कार्यक्रममा हामी वर्षाको बेला फलफूल र तरकारी खेतीमा ध्यान पुर्याउनु पर्ने विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौ। तर शुरूमा कृषि सम्बन्धी खबर। साथमा हुनुहुन्छ साथी रुबिना श्रेष्ठ।
यो वर्षको उत्कृष्ट कृषक पुरस्कार नवलपरासीका तरकारी खेती गर्ने कृषक थमबहादुर रजाली मगर, डडेलधुराका बाख्रा पालक कृषक खड्क सिंह विष्ट, बाँकेका मत्स्य प्रजनन केन्द्र चलाइरहेका कृषक सुमेर शमशेर जबरा र पाँचथर्की कृषक इन्द्रकुमारी लावतीलाई प्रदान गरिएको छ। कृषिलाई सम्मानित पेसाको रूपमा परिचित गराउने सरकारको योजना अनुरूप गत वर्षदेखि प्रदान गर्न थालिएको पुरस्कारबाट 5 विकास क्षेत्रबाट छानिएर आएका उत्कृष्ट 25 कृषक मध्ये एकजनालाई सर्वोत्कृष्ट र 4 जनालाई उत्कृष्ट पुरस्कार प्रदान गरिँदै आएको छ। पुरस्कृत कृषकले कृषिबाट सबै नेपालीको समुन्नति सम्भव रहेको बताएका छन्। सर्वोत्कृष्ट कृषक सर्लाहीका अफजल हुसेन आफ्नो उखु मिलको पेसा छाडेर 2069 सालदेखि 1.5 बिघा जमीनमा पंगास माछाको पालनसँगै व्यावसायिक कृषिमा संलग्न छन्। वार्षिक 200 टन माछा उत्पादन गर्दै आएका उनको वार्षिक आमदानी 3 करोड़को छ। कृषि मेरा लागि प्यासनको पेसा थियो, तर घरायसी कारणले शुरूमा उखु मिलको बिजनेसमा लागे। आफ्नो अनुभव सुनाउँदै उनले भने, हामी कृषक कृषि गर्दा गर्दै आर्थिक रूपमा पनि बलियो हुँदै उद्योगी सरह बन्न सक्छौ, म त्यही गरिरहेको छु। पंगास माछाको बीमामा सहजीकरण गर्नुपर्ने, भूरा उत्पादनका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्ने र उच्च गुणस्तरका भूरा आयात गर्न सहजीकरण हुनुपर्ने लगायतका सुझाव उनका छन्। उत्कृष्ट पुरस्कार पाएका नवलपरासीका रजाली मगर पत्रकारितामा स्नातक गरी स्थानीय रूपमा पत्रकारिता गर्दा गर्दै व्यावसायिक कृषिमा लागेका हुन्। 2068 सालदेखि तरकारी खेतीमा लागेका उनको कमाई वार्षिक 20 लाख रूपियाँ छ। मलाई कोदालो खन्न पनि आउँदैन थियो, व्यवहारले थिचेपछि मुलुकमै केही गरौं भनेर लागे। संघर्षको कथा सुनाउँदै उनले भने, श्रीमतीको गहना बेचेर आएको 17 हजार, दिदीसँग सापट्टी लिएको 25 हजार र थप 5 हजार गरी 47 हजारको लगानीमा शुरू गरिएको संघर्षले आजको दिन आएको हो। कृषिमा लागे नेपालमै आर्थिक प्रगति गर्न सकिने भएकाले युवालाई स्वदेशमै स्वरोजगार बन्न प्रेरित गर्नुपर्नेमा उनी जोड़ दिन्छन्। अर्कै उत्कृष्ट कृषक पाँचथर्की लावती सुन्तला खेती गरेर गाउँमै नमूना बन्दै आएकी छन्। डडेलधुराका विष्ट 20 रोपनीमा घाँस खेती तथा बाख्रा पालनमा सफल छन्। बाँकेका जबरा 4.5 हेक्टरमा माछाका बुरा उत्पादन गर्दै आएका छन्। उनीहरूले कृषि र कृषकलाई सम्मान गरेकोमा खुशी व्यक्त गरेका छन्। उनीहरूले सरकारको मुख ताकेर भन्दा आफ्नै मेहनतले सफलता हात पार्न सकिन्छ भन्दै युवालाई कृषि क्षेत्रमा लाग्न सुझाव दिएका छन्। सरकारले पनि नीति कार्यक्रम तथा प्राविधिक रूपमा कृषकलाई सहयोग गर्नुपर्ने उनीहरूको धारणा छ। युठानको माण्डवी गाउँपालिका 2 मर्कावाङमा करिब 1 करोड़ रूपियाँको लगानीमा व्यावसायिक बाख्रा फार्म सञ्चालन भएको छ। 2 दाजुभाई यनुराज खत्री र दलबहादुर खत्रीले स्थानीय स्तरमै फार्म सञ्चालन गरी वार्षिक 8-10 लाख रूपियाँ आमदानी गर्दै आउनु भएको छ। फार्म निर्माण र जग्गा खरिद गर्दा धेरै रकम खर्च भएको छ, युनराजले भन्नुभयो। झण्डै 1 करोड़ लगानी पुगेको छ। यो फार्म 2069 सालमा स्थापना भएको हो। फार्ममा शुद्ध बोयर, बोयर क्रस, जमुना पार क्रस र खरी जातका गरी झण्डै 300 बाख्रा रहेको उहाँले बताउनुभयो। फार्मले घाँसको लागि 225 रोपनी जग्गा समेत किनेको छ। अन्नबाली उत्पादन हुने बारीमा समेत घाँस खेती गरेको दलबहादुरले बताउनुभयो। व्यवसायबाट परिवारका सदस्यको खर्च चलेको उहाँको भनाई छ। लेकाली बाख्रा फार्म जिल्लाकै उत्कृष्ट फार्म भएको जिल्ला पशुसेवा कार्यालय प्युठानका पशु विकास अधिकृत डाक्टर खिमानन्द खनालले बताउनुभयो। धनकुटाको महालक्ष्मी नगरपालिका वड़ा नम्बर 7 बजगाउँ टोलका दिपेन्द्र चौहानले व्यावसायिक रूपमा उन्नत जातका बाख्रा पालन गरेर मनग्ञ आमदानी गर्दै आउनुभएको छ। स्थानीय जातका बाख्रा पालन गर्दै आउनुभएका उहाँले 2 वर्ष अघि सप्तरीको मौलीबाट बोयर, जमुनापारी लगायत उन्नत जातका बाख्राको माउ ल्याएर गाउँमै व्यावसायिक बाख्रा पालन गर्नुभएको हो। उहाँको जालपादेवी बाख्रा पालन फार्ममा करिब 100 को हाराहारीमा उन्नत जातका पाठा पाठी छन्। बाख्रा पालनबाट खर्च कटाएर वार्षिक 4 लाख रूपियाँसम्म आमदानी हुने चौहानको भनाई छ। अहिले स्थानीय जात भन्दा उन्नत जातका पाठापाठीको माग बढ़िरहेका कारण आफूले उन्नत जातका पाठापाठी उत्पादन शुरू गरेको उहाँले बताउनुभयो। बाख्रा पालनको लागि चौहानले व्यवस्थित आधुनिक खोर बनाउनु भएको छ। खोर बनाउनका लागि मात्रै झण्डै 10 लाख रूपियाँ खर्च भएको उहाँको भनाई छ। पाठापाठी खरिदका लागि धनकुटाका विभिन्न ठाउँका साथै सङ्खुवा सभा, भोजपुर, पाँचथर र तेह्रथुमबाट किसान फार्ममा आउने गरेका छन्। उहाँले स्थानीय खरी जातको बाख्रालाई उन्नत जातको बोयरसँग क्रस गरेर उन्नत जातका पाठापाठी उत्पादन गर्दै आउनु भएको छ। माग बढ़ी भएका कारण फार्मलाई व्यवस्थित गरेर 500 उन्नत जातका बाख्रा पालन गर्ने उहाँको सोच छ। इलाममा अनुकूल मौसमले चिया उत्पादन बढ़दा किसानलाई फाइदा भएको छ। बेला बेलामा पानी परेका कारण कृषकले दोस्रो सिजनको टिपाई सेकेण्ड फल्स शुरू गरिसकेका छन्। उनीहरूले यस सिजनमा चियापत्तीको गुणस्तर अनुसार प्रति किलो 25 देखि 35 र अर्ग्यानिकको 60 रूपियाँ मूल्य पाएका छन्। चिया कारखानाले पनि सेकेण्ड फल्सको प्रशोधन थालिसकेका छन्। हरियो पत्तीको अभाव खेप्दै आएका कारखानाले यसपालि नियमित उत्पादन गरिरहेका छन्। लामो खडेरी नपर्दा उत्पादन समेत बढ़ेको छ। इलामका टिकाओम काफ्लेले भन्नुभयो, क्षमता अनुसार नआए पनि अपेक्षा गरे भन्दा धेरै हरियो पत्ती संकलन भइरहेको छ। श्रीअन्तु र आइतबारेमा रहेको इलाम टी कारखानामा दैनिक 16,000 किलो हरियो चियापत्ती संकलन भइरहेको उहाँले जानकारी दिनुभयो। यही औसतमा उत्पादन हुने हो भने तयारी चिया पनि वृद्धि हुने कारखानाले जनाएको छ। चियालाई चाहिने विभिन्न तत्वको कमी हुँदा बाँझो बसेर उत्पादन घट्ने समस्या आउँछ। साङ्खेजुङ स्थित हिल रेन्ज चिया प्रशोधन कारखानाका जनरल म्यानेजर डी नेम्बाङले भन्नुभयो, मौसम अनुकूलताले यो पटक सुधार आए पनि आवश्यक आहार पुर्याउन सके मात्र यो समस्या घट्न सक्छ। अघिल्ला वर्ष यही सिजनमा 1 महिनासम्म बन्द रहेको उहाँको कारखाना यसपटक 12 दिन मात्रै बन्द रह्यो। अघिल्ला वर्षमा लामो समय बाँझो बसेर उत्पादन शून्य भए पनि यो पटक छोटिएको कृषकले जनाएका छन्। अघिल्लो वर्ष पहिलो सिजनको टिपाईपछि हरियो चियापत्ती उत्पादन नहुँदा 1 महिनासम्म कारखाना बन्द रहेका थिए। यो पटक 15 दिन भन्दा कम समय मात्र उत्पादन रोकियो। फागुनको अन्तिम सातादेखि यो पटक वर्षा भइरहेको छ, जसका कारण तुलनात्मक रूपमा चियाको उत्पादन राम्रो देखिएको कन्यामका कृषक डम्बर कटुवालले बताउनुभयो। आदिकवि भानुभक्त आचार्यको जन्मथलोका कारणले साहित्यिक नगरीको रूपमा चिनिँदै आएको तनहुँको चुन्दी रम्गा अब चैते धानको पकेट क्षेत्रको रूपमा समेत चिनिने भएको छ। जिल्ला कृषि विकास कार्यालय तनहुँले चैते धानको उत्पादन बढ़ाउन त्यस फाँटलाई चैते धानको पकेट क्षेत्रको रूपमा विकास गर्न लागेको हो। कम उत्पादन हुने खालका धानका बिउ रोप्दै आएका किसानलाई बढ़ी उत्पादन हुने हरदिनाथ धान लगाउन प्रोत्साहन गरेको जिल्ला कृषि विकास कार्यालय तनहुँका वरिष्ठ कृषि अधिकृत चेतनाथ अधिकारीले बताउनुभयो। कृषकलाई प्रोत्साहन दिन कार्यालयले धानको बिउ 50% अनुदानमा उपलब्ध गराउँदै आएको छ। कार्यालयले एक रोपनी क्षेत्रफलमा 5 टन चैते धान उत्पादन गर्ने कृषकलाई प्रोत्साहन स्वरूप अनुदानको समेत व्यवस्था गरेको जनाएको छ। परम्परागत खेती प्रणालीलाई निरुत्साहित गर्दै आधुनिक कृषि यन्त्र प्रयोग गर्न कार्यालयले जोड़ दिएको छ। तनहुँको चुन्दी फाँट क्षेत्रमा बढ़ी धान उत्पादन हुने भएकोले चैते धानको नमूना फाँटको रूपमा छनौट गरिएको वरिष्ठ कृषि विकास अधिकृत अधिकारीले बताउनुभयो। नेपालमै तेस्रो बढ़ी चैते धान उत्पादन हुने तनहुँमा यसको उत्पादनमा विशेष जोड़ दिन लागिएको छ। उहाँले भन्नुभयो, चुन्दी बरहा, भानु बरहा र चुन्दी खोला सिंचाई आयोजना सिंचाई विकास डिभिजन कार्यालय तनहुँले 12 महिना सिंचाई सुविधा पुर्याएको डिभिजन प्रमुख हरिदत्त पौडेलले बताउनुभयो। सिंचाई सुविधा पुगेको त्यस क्षेत्रका कृषकले 160 हेक्टर क्षेत्रफलमा धान खेती गरेका छन्। 67 लाखको लागतमा चुन्दी खोला सिंचाई आयोजना निर्माण गरी 29 हेक्टर जमीनमा सिंचाई गरिएको छ।
यो थियो यस हप्ताका कृषि सम्बन्धी खबर। वर्षाको बेला फलफूल र तरकारी खेतीमा ध्यान दिनुपर्ने विषयमा कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। अब आजको मुख्य विषयतर्फ लागौं। मनसून शुरू भइसकेको छ, किसान खेती किसानीमा जुटेका छन्। कतिपय ठाउँमा रोपाई पनि शुरू भइसक्यो, अरू ठाउँमा पनि तयारी भइरहेको छ। आकाशे पानीले धान र अरू बालीलाई फाइदा पुर्याउँछ। यही बेला फलफूलका नयाँ बिरुवा पनि रोप्ने सिजन हो, तर धेरै पानी भयो भने फलफूल र तरकारीलाई राम्रो गर्दैन। त्यसैले गोलबेडा खेती गर्ने किसानले टनेल बनाएर माथि प्लास्टिकको छाना छाउने गर्छन्। गोलभेडालाई जस्तै अरू तरकारी र फलफूललाई पनि यो बेला विशेष ध्यान दिनुपर्छ। यसबारे थप कुराकानी गर्न नार्कको संचार प्रकाशन तथा अभिलेख महाशाखाका प्रमुख तथा बागवानी विज्ञ वरिष्ठ वैज्ञानिक रामबहादुर केसी हामीसित हुनुहुन्छ।
अब यो भन्दा बित्तिकै हाम्रो के छ भन्दा करिब 80% वर्षा नेपालमा जति कहिले 1400 कहिले 1500 कहिले 1600 एमएम जुन वर्षा हुन्छ त्यो चाहिँ यही असारको 15 भदौको 15 भदौ मसान्तसम्म मनसुन सकिन्छ भनेपछि ठूलो मात्रामा चाहिँ पानी पर्ने भएको हुनाले हामीले मुख्य गरेर यसमा चाहिँ हुन त हामी सिँचाइको पनि कुरा गर्छौँ तर यो बढी पानी भएको सिजन भएको हुनाले निकास चाहिँ असाध्यै धेरै चाहिँ हामीले विचार पुर्याउनु पर्ने हुन्छ। किनकि जुन तरकारीको कुरा गर्दैछौँ हामीले, यदि तरकारी लगाएको ठाउँमा पानी जम्यो भनेदेखि तरकारीको चाहिँ बालीको कस्तो हुन्छ भने अधिकांश तरकारी बालीहरू कम चाहिँ जरा माटोमा जाने भएको हुनाले विशेष गरेर त म के लाग्छ भने या बेर्नाहरू बनाउँदाखेरि पनि हामीले चाहिँ साना प्लास्टिकका गुम्बोजहरू टनेलहरू बनाउनु पर्ने हुन्छ। अब मध्य पहाड़मा जुन अहिले चाहिँ प्लास्टिक टनेल प्रख्यात भइरहेछ गोलभेडालाई विशेष गरेर इंगित गर्दाखेरि त्यसमा पनि तपाईँको चाहिँ अब प्लास्टिक के भने अब वैशाख जेठसम्म प्लास्टिक लगायो भने हावाहुरीको जोखिमले गर्दाखेरि प्लास्टिक अब उडाउँछ। किसानहरू भन्नुहुन्छ यो प्लास्टिक कति खप्छ सर भनेर भन्नुहुन्छ। यदि हावाले च्यात्यो भने 6 महिना 2 महिना पनि नटिक्ने भयो, तर त्यो हावाबाट जोगाएर अब मनसुन सुरु हुन अगाडि मात्रै हामीले चाहिँ त्यो प्लास्टिकको टनेलहरू युज गर्यौँ भनेदेखि मलाई लाग्छ म चाहिँ स्याङ्जामा काम गर्दाखेरि सर यो त 120 GSM चाहिँ प्लास्टिक 7 वर्ष भयो नि हजुरहरूले दिएको भनेर नि भन्नुभएको थियो। त्यस कारण चाहिँ यो चाहिँ मनसुनको बेला भएको हुनाले म किसानहरूलाई चाहिँ या बेर्ना राख्दाखेरि होस् या मुख्य फिल्डमा तरकारी खेल्दाखेरि निकासलाई चाहिँ मध्यनजर राखेर र बर्खा गर्मी सहन सक्ने बालीहरूको चाहिँ छनौट गरेर लगाउने र हिउँदे तरकारीको पनि अब मध्य पहाडमा अब बेमौसमको लागि भनेर हामी चाहिँ बेर्नाहरू बिउहरूको बन्दोबस्त गर्नु
पर्यो।
अब यसमा के छ त भन्दाखेरि अब मनसुन सिजन हुँदा बित्तिकै तरकारीको कुरा गर्दाखेरि त हामीले अलिकति अगौटे किसिमका चाहिँ बालीका जातहरू नै लगाउनु पर्ने हुन्छ र त्यसमा चाहिँ हामीले बेर्नाको लागि त बेर्ना जोगाउनको लागि प्लास्टिकको प्रयोग अनिवार्य नै मानिन्छ। यसमा दुई किसिमको चाहिँ तपाईँको चाहिँ जुन हिउँदमा हो भनेदेखि बेर्नालाई हामीले जमिनको सतहसम्म ल्याएर पूर्ण गुम्बुजको चाहिँ कुरा गर्छौँ भन्दाखेरि अहिले त हामीले अर्ध गुम्बुज भनेर अलिकति किसिमको सामान्य नयाँ छ, किनकि किसानहरू मेलापात धान खेती गर्न गइरहेछ, अब हर पानी आइदियो बेर्ना जोगाउनको लागि कुदेर चाहिँ घर जाने त सम्भावना हुँदैन, त्यसो भएर गुम्बुजभित्रै पनि तर तलको भाग चाहिँ करिब करिब एक मिटर भाग चाहिँ खुला गरिसकेपछि घामको चर्को घामले पनि बेर्नासम्म चाहिँ तातो पुग्दैन र अनि पानीबाट पनि जोगाउने किसिमले यस किसिमको चाहिँ प्रविधिहरू र वरिपरि कुलेसो काटेर निकासको चाहिँ राम्रो प्रबन्ध गराउनु पर्ने
प्रविधिको कुरा गरौँ, जात चाहिँ कस्ता कस्ता बाली चाहिँ उपयुक्त हुन्छ तरकारी?
अब त हामीले चाहिँ अगौटे बन्दाको कुरा गर्छौँ होइन, अनि अगौटे काउलीको कुराहरू गर्छौँ, अनि त्यसपछि चाहिँ गोलभेडाको लागि त किसानहरूले मलाई लाग्छ सारी पनि सक्नुभयो होइन, त्यसमा चाहिँ के ख्याल गर्नु पर्यो त भन्दाखेरि विशेष गरेर प्लास्टिकको टनलभित्र यो गोलभेडाको जरामा चाहिँ गाँठा बनाउने जुका लाग्छ, त्यसो भएको हुन त्यसलाई हामीले प्राविधिकहरूले निमाटोड भनेर भन्छौँ, तर त्यो चाहिँ किसानहरू असाध्यै धेरै चाहिँ आक्रान्त हुनुपर्छ, विशेष गरेर प्लास्टिकभित्रको वातावरण त्यो गोलभेडाको जरामा गाँठा बनाउने जुकाको लागि साह्रै अनुकूल हुँदो रहेछ, किनकि सालबसाली त्यसैमा छ भनेपछि त उसले चाहिँ आफूलाई चाहिने वातावरण पाइरहेछ, माटोको वातावरण, त्यसो भएको हुनाले आदरणीय किसानहरूलाई चाहिँ म के भन्छु भने प्रशस्त मात्रामा चाहिँ गोबर मल प्रयोग गर्ने र अनि त्यसपछि पाइने समर्थन तोरीको पिना त पाइन्छ तर अझै पाइन्छ भनेदेखि यो निमको पिनालाई चाहिँ माटोमा प्रयोग गर्ने र कम्तीमा पनि बेर्ना उमार्ने ठाउँ चाहिँ निमाटोडबाट मुक्त हुनु पर्यो, जरामा गाँठा बनाउने जुकाबाट मुक्त हुनु पर्यो, त्यो बिरुवा स्वस्थ बिरुवा मात्रै तपाईँको चाहिँ लगाउने र अझ सकभर त एक दुई सिजन गोलभेडा गरिसकेपछि अर्को सिजनमा गोलभेडा नलिएर अलि निमाटोड चाहिँ कम लाग्ने बालीहरू छनौट गरेर लगाउनको लागि चाहिँ हामी सल्लाह गर्छौँ।
के हुन सक्छ त गोलभेडाको सट्टा त्यस्तो खालको गोलभेडा जस्तै फाइदा लिन सक्ने अरू तरकारी?
अब यसमा चाहिँ लहरे बालीमा पनि निमाटोडको प्रकोप देखिन्छ, यो निमाटोड फेरि कस्तो रहेछ भने धेरै जसो चाहिँ बालीहरूमा लाग्ने के, त्यसो भएको हुनाले बिचमा चाहिँ जस्तो यो सागपातमा रायो समूहलाई पनि कम लागेको छ, अब तर त्यो फाइदाजनक हिसाब किताबले अलिक त्यति पर्दैन, यो धनियाँहरूमा पनि चाहिँ तपाईँको चाहिँ अलिकति तुलनात्मक रूपले चाहिँ कम लागेको छ, नभएदेखि लहरे बालीलाई पनि प्रशस्त लाग्ने रहेछ यो निमाटोड, अनि यो खुर्सानी भन्टा अनि त्यसो यिनीहरूमा त प्रशस्त लाग्छ होइन, तर अब कुनै कुनै बेला यदि चाहिँ सकिन्छ भनेदेखि कम्तीमा तीन दिनसम्म त्यो टनेललाई तपाईँको चाहिँ पुरै पानीले चाहिँ डुबाएर राख्ने भने पनि तुलनात्मक रूपले चाहिँ त्यसपछि चाहिँ त्यो पानी सुकाएर खेती गर्दाखेरि पनि यो निमाटोडको प्रकोप चाहिँ निकै चाहिँ कम हुन्छ अर्को वर्षको लागि। र पोखरामा त म हुँदाखेरि हामीले कलमी प्रविधि पनि विकसित गरेका थियौँ, गोलभेडामा यो चाहिँ सोलानम सिसिमरी फोलिम भन्ने बङ्गलादेशबाट ल्याएको चाहिँ एउटा जङ्गली भन्टा र पोखरा हामीले आफै नै खोजी गरेर चाहिँ यो चाहिँ त्यो सोलानम टर्बम भन्ने यो बिही भन्ने एउटा जात छ, ती बिरुवामा चाहिँ कलमी प्रविधि पनि नजिकको चाहिँ कृषि फार्महरूमा गएर कृषि कार्यालयमा गएर यो कलमी प्रविधि के हो भनेर बुझेर पनि यदि कलमी गरेर लगाउन सकियो भनेदेखि त त्यो सोलानम सिसिमरी फोलियम निमाटोड त लाग्दैन, एकदमै मुक्त नै छ र बिही पनि त्यस्तो छ, तर अलिकति कलमी प्रविधि भन्दा बित्तिकै त झन्झटिलो भयो, अहिलेसम्म हामीले त फलफुलमा पो कलमी गरेका थियौँ होइन, त्यसले गर्दाखेरि तर उपाय नलागेर गोलभेडा नै फाइदाजनक छ भन्दाखेरि चाहिँ हामी चाहिँ कलमी प्रविधि पनि विकल्पको रूपमा चाहिँ हामीले विकास गरेका छौँ।
अब तरकारी खेतीकै कुरा गर्दा यस वर्ष प्री मनसुन चाहिँ लामो समयसम्म रह्यो अथवा धेरै वर्षा भएको हरेक दिन पानी पर्यो, यसबाट चाहिँ के बेफाइदा भयो पहिला जुन भएको थिएन यसपालि तपाईँहरूले अनुसन्धानी गर्नु?
हजुर हजुर, यसमा चाहिँ मुख्य गरेर के भयो त भन्दाखेरि जस्तो भिन्डीकै कुरा गरौँ अनि खुर्सानीको कुरा गरौँ, मध्य पहाडको कुरा गर्दैछु म अहिले चाहिँ काठमाडौँ बसेर हामी कुरा गर्दैछौँ, अब तराईमा त अलिकति कम पनि वर्षा भएको होला होइन, असिना त जतासुकै असिनाको त अब कुरा नगरौँ, त्यो त आयो भने क्षति पुऱ्याइहाल्छ, मुख्य गरेर नै तपाईँको चाहिँ तरकारीमा चाहिँ यो जरा चाहिँ नोक्सान हुने जरा कुहिने यो चाहिँ व्यापक नै छ, काठमाडौँ उपत्यकाको वरिपरि त विशेष गरेर खुर्सानी भिन्डी होइन अरू लहरे तरकारीमा पनि अब जो 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 पानीको आडमा पर्यो अथवा पानी चाहिँ बढी भयो भन्दाखेरि चाहिँ तपाईँको चाहिँ अनि पहेँलिन्छ उसले चाहिँ सास बोट बिरुवाले पनि सास फेर्छ हामीले जानिराख्नु किसानहरूले जानिराख्नु पर्ने कुरा, उसले खाना बनाउँछ दिउँसोको चाहिँ गर्मी सूर्यको किरणमा भने राति बिहान चाहिँ तपाईँको चाहिँ सास फेरिरहेको हुन्छ। जब सास फेर्ने ठाउँ भनेको त माटो हो, माटोमा जब चाहिँ पानी चाहिँ जम्न जान्छ नि तब उसको चाहिँ श्वास प्रश्वास क्रिया चाहिँ अवरुद्ध हुन्छ र त्यो पहेँलिन्छ, अन्तिममा गएर त मर्न पनि सक्छ। त्यसो भएको हुनाले विशेष गरेर पानी बढी भएर किसानहरूले चाहिँ तपाईँको चाहिँ यो जरामा चाहिँ बढी चाहिँ नोक्सानी भयो, जरा कुहियो र त्यसले गर्दाखेरि अलिक बढी मात्रामा क्षति चाहिँ यसरी हुन गएको छ
तरकारीमा चाहिँ। हजुर, अब यो भनेको तपाईँले अघि भन्नुभयो पानीको निकास नै सबैभन्दा उपयुक्त
राम्रो हो, तर अब जेठैमा चाहिँ निकासले अरू समयमा त्यति हुन्थेन, यो वर्षको कुरा भयो, तर अब चाहिँ हामी असार साउन भदौ यो तीन महिना त निकासको लागि किसानहरू असाध्यै चनाखो र दिनु भएन, असाध्यै चनाखो चाहिँ हुनु पर्ने हुन्छ।
अब फलफूलको कुरा गरौँ, जस्तो अब अहिलेको यो वर्षा लाग्ने बित्तिकै फलफूल सार्ने बेला पनि होइन, यो अब धेरै किसानले फलफूल सार्न पनि थाल्नु भएको छ। अब सरकारले एउटा चाहिँ फलफूल विकास निर्देशनालय मार्फत बिरुवा पनि बेचिरहेको छ, बेच्न सुरु गरेको छ, अनुदान पनि दिएको छ। अब किसानले फलफूलको बेर्ना लगाउँदा चाहिँ के कुरामा ध्यान दिनुपर्छ?
म एउटा सानो पहिला प्रारम्भिक सुरु गरौँ। हामीसँग के छ भन्दाखेरि एउटा चाहिँ हिउँदमा पात झर्ने पतझड फलफूल छ, अर्को चाहिँ मध्य पहाड र तराई जस्तो ठाउँमा चाहिँ सदाबहार फलफूल भन्छौँ, जो चाहिँ तपाईँको चाहिँ यसको पातहरू झर्दैन। त्यसो भएको हुनाले यो सदाबहार फलफूलमा विशेष गरेर आँप, लिची, अम्बा यस्ता चाहिँ फलफूलहरू चाहिँ लगाउने भनेकै चाहिँ तपाईँको चाहिँ यो मनसुनको पूर्व सन्ध्यामा वा मनसुनमा हो, र पतझड फलफूललाई त हामी लेकाली फलफूल पनि भर्छौँ, यो त चाहिँ पुष माघमा लाइन्छ, त्यसको अहिले हामी चाहिँ कुरा नगरौँ, पछि फेरि हामी प्रसङ्ग निकालेर कुरा गरौँला। अब मनसुन अवस्थामा आँप, लिचीहरू, सुन्तला मौसमहरू होइन, यी जति पनि चाहिँ हामीले चाहिँ फलफूलहरू लगाउँछौँ, अब यसमा चाहिँ ख्याल गर्नुपर्ने कुरा त एक नम्बरमा त बगैँचा व्यवस्थापनको हिसाब किताबले बगैँचाको उचित बाँडफाँड गर्नु पर्यो, कहाँ कुन फलफूल हामीले छनौट गरेका छौँ, आफ्नो हावापानीमा कुन फलफूलहरू सुहाउँछ, र अनि त्यसको चाहिँ शुद्ध बिउ, शुद्ध बेर्ना, फलफूलको त विशेष गरेर बेर्नाको कुरा गर्छौँ नि, कहाँ पाइन्छ होइन, यति थाहा भइसकेपछि अनि त्यो जात चाहिँ कस्तो किसिमको, ठूलो अग्लो हुने जात हो कि होचो हुने जात हो कि मध्यम हुने जात हो, किनकि जात अनुसार हामीले दूरी सिफारिस गरेका छौँ, भनेको फलफूललाई एउटा चाहिँ खाडल बनाएर अनि खाडलभित्र हामी लगाइन्छ। यसमा दुईटा ख्याल गर्नुपर्ने कुरा के छ त भन्दाखेरि, कम्तीमा पनि एक मिटर भन्छौँ, त्यो पनि अझ राम्रोको लागि त डेढ दुई मिटरसम्म गहिरो खाडल चाहिँ सम्म कडा चट्टान पर्नु हुँदैन, किनकि यो त लामो 20 वर्ष 25 वर्ष 50 वर्ष 100 वर्षका चाहिँ आँपका बगैँचाहरू पनि हेर्नु भएको छ नि मध्य पहाडमा हो, भनेपछि त तल चट्टान पर्दा बित्तिकै त जरा जान सक्दैन, बोट त मर्ने हो। त्यसो भएको हुनाले कम्तीमा चाहिँ डेढ मिटर दुई मिटर गहिरो चाहिँ स्थानमा, अनि त्यसपछि एक मिटर लम्बाई, एक मिटर चौडाइ, एक मिटर गहिराईका खाडलहरू खन्ने, त्यो खाडलहरूमा एक महिना अगाडि नै खन्ने, केही दिनसम्म 5-7 दिन 10 दिनसम्म यो जेठ असारको गर्मी खुवाउने त्यो खाडललाई, अनि त्यसपछि राम्रैसी पाकेको गोबर मल डेढ दुई डोको हामीले भन्छौँ, एक डोकोमा 25 किलो हुनेलाई एक डोको भन्छौँ, भन्दाखेरि कम्तीमा चाहिँ दुई डोका जति चाहिँ राम्रैसी पाकेको है त्यो चाहिँ काँचो गोबर मल प्रयोग गऱ्यौँ भने फेरि खुम्रे फेतकटुवा जस्ता किराहरूको प्रकोप हुन्छ र किसानहरूले फेरि चाहिँ गाह्रो हुन्छ बिरुवा सार्नको लागि, एउटा त्यो भरेर अर्को अझै चाहिँ त्यसमा कृषि चुन हाल्ने, पिनाहरू हाल्ने होइन, गाउँघरमा खरानीहरूको पनि हामी प्रयोग गर्छौँ, त्यो पनि कुनै आपत्ति छैन होइन, यसरी गर्छौँ भने अर्को चाहिँ अधिकांश फलफलहरू अहिले चाहिँ कलमी गरेको बोट पाइन्छ। अब कलमीलाई त्यो सार्ने चाहिँ माटोदेखि तल पारिदिनु भयो भने यहाँनिर चाहिँ प्राविधिक दृष्टिकोण चाहिँ यहाँ चाहिँ विचार पुर्याउनु हुन्छ, ठ्याक्कै पछि त ठाउँ चाहिँ जहिले पनि जमिनबाट 8-10 सेन्टिमिटर 15 सेन्टिमिटर माथि हुनु पर्यो। त्यही भएर साइजको बिरुवा हेर्नुहोस् है, स्वस्थ बिरुवा, साइजको बिरुवा, विश्वासिलो स्रोतबाट चाहिँ उत्पादित बिरुवा मात्रै हेर्नुहोस् भनेको कारण त्यो हो। त्यस कारण चाहिँ कलमी बाग जहिले पनि माटोमा पार्ने, र अर्को हुन त आदरणीय किसानहरू अहिले धेरै अनुभव गर्नु भइसकेका छ, फेरि पोली प्लास्टिकको ब्यागमा हुन्छ या चाहिँ तराईतिर आँप ल्याउनुभयो भने खरहरूमा गरेको हुन्छ, एटलिस्ट त्यो डल्लो चाहिँ नफुटोस्, डल्लो फुट्दा बित्तिकै चर्ने चान्स कम हुन्छ, डल्लो नफुटाइलिकन त्यो बाँधेको प्याकिङ मेटेरियललाई खोलेर, र अर्को ध्यान दिनुपर्ने कुराहरू जुन लेभलसम्म नर्सरीमा त्यो बिरुवा माटो पुरिएको छ त्यो लेभलसम्म मात्रै अनि माटो मुनि पारेर र त्यसको एक भित्ता परबाट एउटा राम्रो चाहिँ तपाईँको काठको चाहिँ किला गाडिदिएर अनि सुतलीले हावा चाहिँ ले त्यो जरा चाहिँ खलबल नपुर्याओस् र अनि जुनसुकै तरकारी फलफुलले लगाउँदा बित्तिकै पानी हालिहाल्ने कुरा त बिर्सिनु कति पनि भएन। यी कुरामा ध्यान दिनुभयो भनेदेखि आशा छ किसानहरूले चाहिँ धेरै सफलता पाउनुहुनेछ।
एकदम बुझ्ने किसानले बुझ्ने गरी नै भन्नुभयो तपाईँले नयाँ बिरुवा कसरी सार्ने भनेर। अब चाहिँ अहिले तरकारीलाई भने जस्तै यो चाहिँ अघि नयाँ अहिले चाहिँ हामीले नयाँ बिरुवा सार्ने कुरा गऱ्यौँ, भइरहेका फलफुलका बिरुवालाई चाहिँ तरकारीलाई जस्तै पानीले असर गर्छ गर्दैन?
अब त्यति धेरै त अब पानी नै जम्यो भनेदेखि त अघि नै मैले भने पानी जम्नु भनेको श्वास प्रश्वाससँग चाहिँ सम्बन्धित भएको हुनाले श्वास प्रश्वास कति संवेदनशील छ त हामी सबैलाई थाहा छ। यद्यपि अब तराईतिर आँपको बगैँचाको कुरा होला र मध्य पहाडमा सुन्तला अमिलो जातको फलफुल हुन्छ र अमिलो जातको फलफुल जरा कुहिने रोगसँग असाध्यै संवेदनशील छ। त्यसो भएको हुनाले हामीले इभन जुनारको हाम्रो बगैँचा होला, सुन्तलाको बगैँचा होला, कागतीको बगैँचा होला, भोगटेको बगैँचा होला, होइन अमिलो फलफुल पनि पानी जम्नेसँग चाहिँ असाध्यै संवेदनशील छ, त्यहाँ पनि निकासको प्रबन्ध हुनु पर्यो। तर पहाडमा अधिकांश भिरालो पाखो नै भएको हुनाले अब धानै खेतमा गर्नुहुन्न, तर तराईमा चाहिँ आँप चाहिँ त सम्ममै हुन्छ। त्यसो भएको हुनाले उचित तरिकाको चाहिँ सिँचाइ र निकासको चाहिँ त प्रबन्ध यो मनसुनको सिजनको लागि अति जरुरी छ, होइन? अनि जब मनसुन हुन्छ फेरि त्यो चिस्यानलाई फेरि अधिकांश हाम्रो नेपालको अवस्था त आकाशी भरमा खेती हुने एरिया हो, फेरि असोजको 15 लाग्दा बित्तिकै त्यो चिस्यानलाई चाहिँ आफ्नो बगैँचामा कसरी कायम गर्ने भनेर पनि त्यतिको चनाएको हुनुहुन्छ। म त्यति बेला पनि तपाईँलाई चाहिँ भन्नेछु कि कसरी अब चिस्यान कायम राखेर माघ फागुनसम्म चाहिँ चिसो बनाइराख्ने, यी सबै एकदम चिस्यान भनेको
त्यसै गरी कुरा गरौँ न तपाईँसँग। अब अन्त्यमा हामी आइपुगेका छौँ, तपाईँ धेरै चाहिँ यो विषयमा फलफुल र तरकारी खेतीको विषयमा पहिलेदेखि नै अनुसन्धान गर्दै आउनु भएको। पहिला धेरै किसान चाहिँ फलफुल र तरकारी खेती गर्दैन थिए भने अहिले पछिल्ला वर्षहरूमा धेरै किसान चाहिँ अरू बाली छाडेर पनि तरकारी खेती गर्ने त धेरै हुनुहुन्छ, फलफुल खेतीतर्फ पनि बढिरहेको छ। अब अन्तिममा तपाईँले हेर्दाखेरि चाहिँ जुन कुरा किसानले गर्नुपर्ने थियो त्यो कुरा नगरिरहेको छ हुनुहुन्छ भने फलफुल र तरकारी खेती गर्ने किसानले ध्यान दिनुपर्ने कुरा चाहिँ नगरी नहुने कुरा चाहिँ के हो जुन चाहिँ अहिले किसान धेरैलाई थाहा छैन?
तरकारी त यो 6 महिने 3 महिने बाली भएको हुनाले अधिकांश किसानहरूले त्यो बारेमा जानिसक्नु भएको छ। मेरो मात्र अनुरोध के भन्दाखेरि उन्नत जातको चाहिँ बिउको प्रयोग गर्ने, विश्वासिलो स्रोतबाट बिउको प्रयोग गर्ने र जुन तरकारी खेती गर्ने हो, जुनसुकै बाली गर्ने हो, त्यस अगाडि त्यसको बारेमा हल्का चाहिँ तपाईँको चाहिँ केही पत्र पत्रिकाहरू, अहिले त तपाईँ आज हामी उज्यालोबाट बोलिरहेका छौँ, उज्यालोले धेरै कुराहरूको सम्प्रेषण गरेको छ, नेपाल टेलिभिजनबाट प्रत्येक दिन चाहिँ तपाईँको चाहिँ कृषि कार्यक्रम आउँछ, त्यस कारण चाहिँ त्यो यो प्राविधिक विषय भएको हुनाले म चाहिँ उहाँलाई के अनुरोध गर्न चाहन्छु भन्दा कृपया यदि त्यसबारेमा जानकारी छैन भने झ्याम्मै यो त गरी सुरु गरे खेतीपाती त हो नि बुढापाकाले गरिरहेको, कृपया त्यो चाहिँ नगरिदिनु होला। त्यस विषयमा पहिला जान्नको लागि कृषि अनुसन्धान केन्द्रहरू छन्, कृषि सेवा केन्द्रहरू छन्, जिल्ला कृषि विकास कार्यालय छ, त्यहाँ सागेर त्यो विषयको प्राविधिक के हो उसँग अगाडि गएर चाहिँ छलफल गरिदिनुहोस्, सामान्य जानकारी राख्नुहोस्। अनि अहिले व्यापक रूपमा हामी चाहिँ प्रकाशनहरू गरिरहेछौँ, हाम्रा प्रकाशन गरिदिनुहोस्। अझ अहिले त युवा पुस्ता बाहिरबाट फर्केर आएको पुस्ता पनि लागिरहेछ, उहाँहरू त चाहिँ यो कम्प्युटर यो इन्टरनेट भन्छ त्यसमा पनि पोख्छ हुनुहुन्छ भन्दाखेरि चाहिँ नेटमा पनि कतिपय इन्फर्मेसन हाम्रै नेपाल कृषि अनुसन्धान परिषदको पनि अनलाइन लाइब्रेरी छ, है www.narc.gov.np गएपछि हाम्रो अनलाइन लाइब्रेरी छ, कतिपय त्यहाँ पनि हामीले चाहिँ हाम्रा प्रकाशनहरूलाई राख्ने गरिरहेछौँ। र अर्को अब फलफुल तरकारी त्यस्तो कुरा भने फलफुलतर्फ के त भन्दाखेरि यो त झन् तपाईँको चाहिँ आज दसहरी भनेर आँप लाउनु भयो, अब 3 वर्षपछि 4 वर्षरी फल्दाखेरि पो त थाहा हुन्छ दसहरी हो कि बिजु हो कि मालदा हो भनेर। त्यस कारण चाहिँ स्रोत राम्रो भएन भनेदेखि त हाम्रो त भविष्य अन्धकार हुन्छ। त्यसो भएको हुनाले म के गर्छु भने प्लिज आदरणीय नर्सरी व्यवसायीहरूले पनि तपाईँले अहिले सानो चाहिँ एउटा चाहिँ प्रलोभन पसेर एउटा जातलाई अर्को जात भन्ने, बिजुलाई कलमी भन्ने, त्यो प्लिज हामीले गर्नु हुँदैन, किनकि यो धोका भनेको राष्ट्रको धोका हो र त्यो धोका पाउँदाखेरि अहिले तपाईँले 2-4 पैसा कमाउनु होला तर भोलि गएर समग्र अर्थतन्त्रमा तपाईँ पनि गाँजिएको हुन्छ। जसरी वातावरणबाट चाहिँ अमेरिका बेलायत भने पनि अहिले मौसम परिवर्तनको कुराहरूमा त तिनी पनि हामी सँगै सँगसँगै छौ नि, वातावरण परिवर्तनको समस्या त सँगै जुझ्नुपर्ने हुन्छ। त्यस्तै यदि तपाईँले चाहिँ अहिले दुई पैसाको लागि लोभ गर्नुहुन्छ भने बिउ व्यवसायीहरूले, नर्सरी व्यवसायीहरूले प्लिज, यो धोका राष्ट्रिय अर्थतन्त्रको धोकाले तपाईँलाई पनि भोलि गर्ने हुनाले यस्तो चाहिँ हामीले व्यापार गर्नुहुँदैन। शुद्ध जात दिनुपर्छ र उहाँहरूले पनि चाहिँ शुद्ध जातलाई सिफारिस गरेको दूरीमा लगाउने उचित। नेपालमा फलफूलको उत्पादन साह्रै कम छ, कारण के त भन्दाखेरि हाम्रो बगैँचा व्यवस्थापन छैन। हाम्रो के छ त भन्दाखेरि चाहिँ बिरुवा पाएपछि कुटो बोकेर गयो, खुर्सेर लगाइदियो, अनि फल्यो भने जाने, नफल्दा छ भने त्यसलाई हेर्ने छैन। कसै कसैले त यहाँ देख्नु भयो होला, त्यहीँभित्र कोदो मकै लगाइदिनु भएको छ, घिरिनाको झाल र इस्कुसको झाल त कति हो कति, यी गलत कुराहरू हुन्। त्यहाँ अन्नबाली पनि लाउनु हुँदैन, लाउनुहुन्छ भने कोसे बालीहरू लगाउनुहोस् र घिरिम्लाको झाल लाउने, चिचिन्डाको झाल लाउने, यस्तो अलौकाको झाल लाउने यो त प्लिज गर्दै नगर्नुहोस्, किनकि त्यसले गएपछि त प्रकाश रोकिदिन्छ र बिरुवा फस्टाउन पाउँदैन, उत्पादन हुन सक्दैन। यो कुरामा चाहिँ ध्यान दिन म आदरणीय किसानहरूलाई चाहिँ अनुरोध गर्दछु।
एकदम धन्यवाद, तपाईँले किसानहरूलाई बुझ्ने कुराको भाषामा भन्नुभयो। फेरि पछि पछि पनि यो विषयमा हामी मौसम अनुसार अवस्था अनुसार फेरि पनि कुराकानी गर्नेछौँ। तपाईँलाई धन्यवाद।
धन्यवाद मिलनजीलाई र उज्यालो नेटवर्कलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु।
उहाँ हुनुहुन्थ्यो नार्को संचार प्रकाशन तथा अभिलेख महाशाखाका प्रमुख तथा बागवानी विज्ञ वरिष्ठ वैज्ञानिक रामबहादुर केसी। वर्षायाममा तरकारी र फलफूल खेतीमा ध्यान पुर्याउनु पर्ने विषयमा कुराकानी सँगै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बलिउद नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।